यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। शुरूमा यस प्रसारणका प्रमुख समाचार। आगामी वर्षदेखि मेथिन ग्यासको व्यावसायिक उत्पादन गर्ने गरी सरकारको तयारी। विपत लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक रहेकोमा गृहमन्त्री रमेश लेखकको जोड़। दुई दिने भारत भ्रमणको सिलसिलामा चीनिया विदेश मन्त्री वाङ यी नयाँ दिल्लीमा। र भारत चीनले एक अर्कालाई साझे दारको रूपमा हेर्नु पर्नेमा उहाँको जोड़। सरकारले नेपालमा पत्ता लागेको मिथेन ग्यासको उत्पादन आगामी वर्षदेखि शुरू गर्ने भएको छ। 17 नाडा अटो शोको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले 112 अर्ब मिथेन ग्यास आगामी वर्षदेखि व्यावसायिक उत्पादन गर्ने गरी सरकारले तयारी गरेको बताउनुभयो। विश्वमा आएको उच्चतम प्रविधिको प्रयोग गरी नेपालले पनि अटोमोबाइल्सका नयाँ उत्पादन गरेर विश्व बजारमा पठाउन सक्ने भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सरकार सदैव साथमा रहेको बताउनुभयो।
112 अर्ब घन मिटर मिथेन ग्यास हामीसँग पत्ता लागेको छ। नेक्स्ट इयरबाट व्यावसायिक प्रयोगका लागि हामी त्यसलाई प्रडक्सन गर्दैछौँ। गौपादी फलाम खाने हामीले पत्ता लगाएका छौँ, त्यहाँ फलाम राम्रै छ। त्यसको उत्खनन, त्यसको प्रशोधन, आयरन अनि स्टिलको सन्दर्भमा हामी आत्मनिर्भर हुन सक्छौँ। उड्ने कार हामीले चाहिँ बनाउन नहुने केही छैन नि त, हामी बनाउहरूलाई बेचौँ न उड्ने कार के भयो। टेक्नोलोजी ट्रान्सफर भइसकेको छ, त्यस कारण हामीले त्यो टेक्नोलोजीलाई एडप्ट गर्ने र त्यसमा इन्भेस्ट गर्ने कुरा हो। त्यसलाई हामीले मार्केट खोज्ने हो। यो बाटोतर्फ हामी आफै लाग्न सक्छौँ कि हामीसँग अब इन्फ्रास्ट्रक्चर पनि छ, आवश्यक र मेटेरियल पनि छ, र अब हामीसँग टेक्नोलोजी पनि आइपुग्छ। यसमा तपाईँहरूलाई नभई नहुने कुरा के हो भनेदेखि अनुकूल खालका सरकारी नीति, आर्थिक नीति, मौद्रिक नीति, वित्तीय नीतिहरू सबै कुरा अनुकूल छन् भन्ने कुरा म तपाईँहरूलाई भन्न चाहन्छु। यसमाथि केही कुरा अड्कियो भने अहिलेका लागि म प्रधानमन्त्री छु, तपाईँहरू ढुक्कले अगाडि बढ्नुहोस्, तपाईँहरूको साथमा सरकार छ।
प्रधानमन्त्री ओलीले सरकारले विकासका सम्पूर्ण पूर्वाधार तयार गरिसकेकाले अब निजी क्षेत्रले समेत नयाँ सम्भावना र युवाहरूका लागि रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड़ दिनुभयो। त्यसै गरी उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा सम्भावना छैन भन्ने भाष्य विकसित भइरहेको बेलामा निजी क्षेत्रले युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्दै आएको बताउनुभयो। समारोहमा उप प्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको पनि उपस्थिति थियो। गृहमन्त्री रमेश लेखकले विपद व्यवस्थापनका सबै चरणमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय साझेदारसँग मिलेर सरकारले काम गरिरहेको बताउनु भएको छ। विश्व मानवतावादी दिवसका अवसरमा आज काठमाडौँमा आयोजित नेपाल मानवतावादी सम्मेलन 2025 सम्बोधन गर्दै गृहमन्त्री लेखकले विपद लगायत मानवीय संकटमा क्षेत्रीय एकता, अनुभवको आदान प्रदान र कार्यान्वयन योग्य समाधानहरू खोज्नु पर्ने बेला भइसकेको बताउनुभयो। गृहमन्त्री लेखकले जटिल भौगोलिक विविधताका कारण नेपालमा प्राकृतिक प्रकोप तथा मानवीय संकटहरू दोहोरिरहेको र भूकम्प, बाढ़ी, पहिरो, खडेरी, डढेलो जस्ता प्राकृतिक प्रकोपका अतिरिक्त जलवायु परिवर्तन, वातावरणीय क्षय, द्वन्द तथा बढ़दो असमानताका कारण मानवीय कार्यले चुनौतीको सामना गर्दै आएको बताउनुभयो। नेपालको संविधानले स्थानीय तहलाई विपद व्यवस्थापनको पहिलो जिम्मेवारी दिएको भन्दै गृहमन्त्री लेखकले स्थानीय तहलाई सबल बनाउने कार्यका लागि पालिका स्तरमा विपद व्यवस्थापन समिति, स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र, हरेक पालिकामा गोदाम घरको व्यवस्था, पालिकामा बस्ने स्वयंसेवकहरूको गठन तथा तालिम, स्थानीय विपद व्यवस्थापन कोष लगायतको व्यवस्था गरिएको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले विपदका कारण मुलुकका विभिन्न स्थानमा पुगेको क्षतिका विषयमा जानकारी गराउँदै पूर्व तयारी, उद्धार तथा राहतका लागि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले बाढ़ी तथा पहिरोले सड़क संरचना अवरुद्ध हुँदा आवत जावतमा समस्या भइरहेको, मलको अभावका कारण किसानहरूले समस्या भोग्नु परिरहेको, इजरायलमा हमासको कब्जामा रहेको विपिन जोशीको रिहाई लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद शारदा देवी भट्टले भइपरि आउने विपदका कारण भइरहेको जनधनको क्षतिका सम्बन्धमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद नरबहादुर विष्टले विपिन जोशीको उद्धारका लागि उनका आमा र बहिनी इजरायलमा रहेको र खर्चको अभाव रहेको भन्दै त्यसप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। सांसद कृष्ण बहादुर रोकायले पछिल्लो समय सामाजिक सञ्जालमा पुराना र ठूला दलहरूप्रति नकारात्मक भावहरू पैदा गराउन खोजिएको भन्दै त्यस्ता भाव प्रति भाष्य प्रति सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो। सांसद सावित्रा मल्लले कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढ़ी पहिरोका कारण सड़क अवरूद्ध हुँदा एक पालिकाबाट अर्को पालिकासम्म पुग्न समस्या भएको तथा चाडपर्वहरू समेत नजिकिँदै गर्दा यसले झनै समस्या उत्पन्न गर्ने भन्दै समयमा नै यसतर्फ सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। सांसद भुवन बहादुर सुनारले युवा शक्तिलाई आफ्नै देशमा रोजगारी सिर्जना गर्ने योजनामा सरकारले उल्लेख्य काम गर्न नसकेको बताउनुभयो। सांसद नम नारायण दत्त भट्ट, सांसद गंगा कुमारी बेलबासे, इन्दिरा देवी गौतमले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक टिकटले देशभक्त र राष्ट्र सेवकको खोजी गर्दै हुलाक टिकटमा जीवन्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनु भएको छ। हुलाक सेवा विभागद्वारा आज काठमाडौँमा आयोजित सरदार भीम बहादुर पाण्डेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्दै मन्त्री गुरूङले हुलाक टिकटले इतिहास जोगाउनुका साथै यस्ता राष्ट्र सेवकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्दछ भन्नुभयो। सरदार भीमबहादुर पाण्डे देशभक्त काजी कालु पाण्डेका छैठौं पुस्ताको सन्तति हुनुहुन्छ। उहाँ भारतबाट वाणिज्य शास्त्र विषयमा स्नातकोत्तर गर्ने पहिलो नेपाली समेत रहनु भएको छ। प्रशासन, कूटनीतिक लेखन लगायत समाज सेवामा उहाँले गरेको योगदानको सम्मान स्वरूप हुलाक टिकट प्रकाशन गरिनु ठूलो उपलब्धि भएको मन्त्री गुरूङले बताउनुभयो। मन्त्री गुरूङले यस्तो कार्यले अग्रजको आदर र युवा पुस्तालाई असल कार्य गर्न प्रेरणा मिल्ने बताउनुभयो। सरदार भीमबहादुर पाण्डेका छोराछोरी र आफन्तीहरू सहभागी कार्यक्रममा उहाँका माइला छोरा हिमालय पाण्डेले बुवा भीमबहादुर पाण्डेको नाममा हुलाक टिकट प्रकाशन गर्नुले राष्ट्रबाट पूरै परिवार नै सम्मानित भएको महसुस गरेको बताउनुभयो। संचार सचिव राधिका अर्यालले सरदार भीमबहादुरको जीवनी, संघर्ष र योगदानबाट आफू सधैँ प्रेरित रहेको सुनाउनुभयो। विभागका महानिर्देशक मनमाया पंगेनी भट्टराईले विभागले राष्ट्रमा योगदान पुर्याएका व्यक्तित्वको खोजी गर्दै हुलाक टिकट प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। निर्वाचन आयोगले आगामी कार्तिक 17 गते रूपन्देही क्षेत्र नम्बर 3 हुने उपनिर्वाचनका लागि 26 राजनीतिक दल दर्ता गरेको छ। दल दर्ताका लागि आएका 27 राजनीतिक दल मध्ये कानूनी रित पूरा भएका 26 दललाई आयोजकको निर्णय अनुसार दर्ता गरिएको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रले सरकार राज्यका सबै संरचनाहरूमाथि हस्तक्षेपको प्रक्रियामा अगाडि बढ़ेको निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको पदाधिकारी बैठकले सरकारका पछिल्ला क्रियाकलापहरूले जनतामा निराशा र आक्रोश बढ़दै गएको तथा अहिलेको व्यवस्थाप्रति नै असर परिरहेको विषयमा छलफल भएको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिस्थिति बारे जानकारी गराउँदै सरकार देश र जनताको हित विपरीत एकपछि अर्को गलत कदमहरू चालेर अगाडि बढ़िरहेको विषय राख्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो। प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राणालाई हटाउने कोशिश स्वरूप सत्ता पक्षले हस्ताक्षर नै गरिरहेको भन्ने खबर आएको, सरकार भूमि विधेयक मार्फत आफ्ना मान्छेहरूलाई जग्गा बाँड्नेतर्फ लागेको, शिक्षा विधेयक सदनमा ल्याउन ढिलाइ गरिरहेको प्रवक्ता सापकोटाले बताउनुभयो। बैठक पार्टी थाई समितिले गरेका निर्णयहरूलाई कार्यान्वयन गर्नका लागि योजना र कार्यक्रम बनाउने तथा सांगठनिक विषयमा गृह कार्य गर्न बैठक बसेको भए पनि विकसित राजनीतिक घटनाका कारण भोलि फेरि बैठक बस्ने गरी बैठक सकिएको पनि प्रवक्ता सापकोटाले बताउनुभयो। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेसका सांसदहरूको हस्ताक्षर संकलन विषयमा आवश्यकता अनुरूप विशेष प्रयोजनको लागि राखिएको बताउनु भएको छ। पत्रकारहरूको प्रश्नको जवाफमा प्रमुख सचेतक घिमिरेले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राणा मगरमाथि महाभियोगको प्रस्ताव भने आज पेश नहुने जानकारी दिनुभयो। उहाँले आवश्यक परिस्थितिमा पार्टीका सांसदहरू जिल्ला र देश बाहिर पनि हुन सक्ने हुँदा उहाँहरूको स्वीकृतिका लागि पार्टीले हस्ताक्षर संकलन गरेर राख्ने परम्परा रहेको पनि जानकारी दिनुभयो। यसै गरी सत्ता गठबन्धन दल नेकपा एमाले पनि आफ्ना पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजे सम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
आउँछ। अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
स्थानीय सरकारले दूधमा अनुदान दिन थालेपछि सल्यानको धारमा गाउँपालिकाका किसानहरू पशुपालनतर्फ आकर्षित हुन थालेका छन्। किसानहरू पशुपालनमा आकर्षित भएसँगै विगतका वर्षहरूभन्दा दूध उत्पादनमा वृद्धि भएको छ भने यसबाट राम्रो आमदानी समेत भएको किसानहरू बताउँछन्। सल्यानबाट संवाददाता दीपक शर्माको एक रिपोर्ट।
2076 सालमा गाउँमै चिस्यान केन्द्र स्थापना गरेको दार्मा गाउँपालिका 5 त्रिवेणी स्थित ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्थामा 500 बढी किसान आबद्ध छन्। गत वर्ष सहकारीले 1,50,000 लिटर दूध बिक्री गर्यो, जस बापत 11,79,000 रूपियाँ अनुदान रकम प्राप्त गरेको सहकारीका अध्यक्ष सुरेन्द्र केसी बताउनुहुन्छ।
बजारी गर्नु भएको छ र यो वर्ष मात्रै हामीले झण्डै 1,50,000 लिटर दूध बजारी गरेका
छौँ। गत वर्ष दार्मा गाउँपालिकाले 2,49,610 लिटर दूधको 7,48,830 रूपियाँ अनुदान दिएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीको भनाई रहेको छ।
दूधमा प्रदेश सरकारको समेत गरेर प्रति लिटर 8 रूपियाँको दरले जुन अनुदान दियौं त्यसले किसानहरूमा उत्पादनमा वृद्धि गर्न राम्रो बल पुगेको छ।
प्रत्यक्ष रूपमा उत्पादनमा अनुदान थपिने भएपछि किसानहरू व्यावसायिक पशुपालन तर्फ आकर्षित हुन थालेका छन्। किसान भीमा खड्का: पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार गत वर्ष 1,80,58,000 लिटर दूध उत्पादन भएको छ। किसानका खातामा जम्मा गरिएको 21,05,48 रूपियाँ अनुदान रकमले उत्पादन वृद्धि र खपत दुवैमा सकारात्मक परिणाम दिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले बताउनुभयो।
500 देखि लिएर 32-33 हजारसम्म प्रत्येक कृषकले पाउनु भएको छ।
दूधमा अनुदानले गाउँमा पशुपालन व्यवसायलाई नजिक्याएको छ। किसानको आमदानी बढ्न थालेसँगै गाउँको आर्थिक स्तर पनि सुधारिन थालेको छ। अब यो योजनाको निरन्तरता र विस्तार हुन सके दूध उत्पादनमा मात्र नभई स्थानीय उद्योग र रोजगारीका अवसर समेत बढ्ने देखिन्छ। दीपक शर्मा, सल्यान।
दूधमा अनुदान दिन थालेसँगै किसानहरू पशुपालनतर्फ आकर्षित सम्बन्धी सल्यान संवाददाताको रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। चीनिया विदेश मन्त्री वाङ यीले भारत र चीनले एक अर्कालाई साझेदारको रूपमा हेर्नु पर्ने बताउनु भएको छ। भारतको 2 दिने भ्रमणको सिलसिलामा हिजो नयाँ दिल्ली पुग्नुभएका चीनिया विदेश मन्त्री वाङले भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटमा भारत र चीन अब शत्रु र धम्की भन्दा पनि साझेदारको रूपमा अघि बढ्नु पर्नेमा जोड़ दिनुभयो। आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नु अघि यीले दुई देश बीचको सम्बन्ध अब सहयोगतर्फ सकारात्मक रूपले अघि बढेको पनि बताउनुभयो। गाजामा 60 दिनका लागि युद्ध विराम गर्न प्यालेस्टाइनी लडाकु समूह हमास सहमत भएको छ। क्षेत्रीय मध्यस्थकर्ताहरू इजिप्ट र इजरायलले नयाँ प्रस्ताव अघि सारेपछि गाजामा युद्ध विराम र बन्धक रिहाई गर्न हमास सहमत भएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। मनसूनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसून केही कमजोर रहेको छ, तर बंगालको खाड़ीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम रहिरहेकाले जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका केही स्थानमा तथा मधेश प्रदेशको एक दुई स्थानमा मध्यम खाले पानी पर्ने सम्भावना रहेको बताइएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी वर्षदेखि मिथेन ग्यासको व्यावसायिक उत्पादन गर्ने गरी सरकारको तयारी, विपद लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक रहेकोमा गृहमन्त्री रमेश लेखकको जोड़, र दुई दिने भारत भ्रमणको सिलसिलामा चीनिया विदेश मन्त्री वाङ यी नयाँ दिल्लीमा, भारत र चीनले एक अर्कालाई साझेदारको रूपमा हेर्नु पर्नेमा उहाँको जोड़। यसका साथै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन नेपालीमा अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।